जहाँ पे के वेंटिलेटर पे लगे हुए मरीजों का इलाज होता है, और वेंटिलेटर पे हम लोग तो अपनी जबान में कहते हैं कि मुर्दे की जान खतरे में, तो बहुत ही अजीब गरीब किस्म की सूरत हाल होती है जब पेशेंट वेंटिलेटर पे होता है। लेकिन इस वक्त तो पूरी की पूरी कौम ही वेंटिलेटर पे लगी हुई है, और जो सांस खाना पीना सब कुछ है वो सभी बाहर से ही आ रहा है। तो हम तो एक एक मरीज़ का इलाज करते हैं, लेकिन जो उलमाए कराम है उनका तो काम पूरे माशरे का इलाज करना है, माशरा साजी है, तो उनकी ज़िम्मेदारी बहरहाल बहुत बड़ी है। और इस तरह के टॉपिक्स के ऊपर जो मुझे दिया गया है, बेहतर तो बहुत ज़्यादा यही होता कि उलमा से ही इस्तेफादा किया जाता, अब चूँकि मुझे मौका दे दिया गया है तो लिहाजा कोई कुर्सी तो छोड़ता नहीं है, तो मैं भी इससे फ़ायदा उठाता हूँ। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, अल्लज़ी खलक फसव्वाक फअदलक। एक दफ़ा दुरूद पढ़ दें, आज बात जो है वो अदल के हवाले से ही करनी है, लेकिन थोड़ा सा आपको शायद डिफरेंट एस्पेक्ट लगे उससे हट के जो कि हम लोग आम तौर पे पढ़ते हैं या सुनते हैं। ख़ास तौर पे चूँकि BIS से मुतालिक है, तो शायद ज़्यादातर अफराद ने BIS का कोर्स किया होगा, तो खुदा की बहुत सारी दीगर सिफ़ात हैं जो कि हमें कुरान करीम में भी मिलती हैं, 99 नाम भी हम अल्लाह ताला के पढ़ते हैं, और उसमें हमें बाज़ सिफ़ात ऐसी हैं जो कि कंट्रास्टिंग मिलती हैं। मिसाल के तौर पे खुदा का एक नाम है राफ़े, बुलंद करने वाला, और एक हाफिज़ भी, अल-हाफिज़ भी है। इसी तरह से जहाँ पर के मुइज़ है, इज़्ज़त देने वाला, वहाँ पे मुज़िल भी है, और इसी तरह से जहाँ पे रहमान है वहीं पर कहार भी है। लेकिन कहीं पे भी आपको ये नहीं मिलेगा कि अल्लाह आदिल भी है और अल्लाह ज़ालिम भी है, ये कहीं पे मिलता है? तो एटलीस्ट ये वो चीज़ है जो कि आपको नहीं मिलती है, और यही वजह है शायद कि उसूल दीन के अंदर जब हमें किसी खुदा की सिफ़त को रखना पड़ा, और उसका एक अपना बैकग्राउंड है जो कि आप लोग अपनी क्लासेस में सुनते और पढ़ते रहे हैं, तो किसी भी और सिफत की बजाय जो है वो अदल की सिफत को रखा गया। पैटर्न हमारा ये होगा कि मैं थोड़ी देर आपसे बात करूंगा, उसके बाद फिर आपको कोशिश करूंगा डिफरेंट ग्रुप्स में तकसीम करें, और फिर आपसे एक एक्सरसाइज करवाई जाए जो कि शायद 5-10 मिनट पर मुश्तमिल होगी, उसके अंदर भी आपकी हेल्प करने की कोशिश करेंगे, और उसके बाद जो है आप ही लोगों के दरमियान में तकसीम इनामात होगी। हमारा एक इदारा है, हम लोग किताबें भी छापते हैं, तो आज मैं कुछ बुक्स लेके आया हूँ, तो जो सही जवाब देगा वो नहीं, आप लोग शामिल हैं भाई, तो आप समझ रहे आप जीत जाएंगे। हाँ नहीं नहीं ऐसा नहीं, आप देखते जाइए अब आज होता क्या आपके साथ। तो पहली जो बात हम करते हैं वो ये है कि खुदा जुल्म क्यों नहीं करता। हम जब चाहे इस तरह से भी शुरू कर सकते हैं कि खुदा अदल करता है, और खुदा अदल करता है, इसी बात को हम इस तरह से भी शुरू कर सकते हैं कि खुदा जुल्म क्यों नहीं करता। तो खुदा क्यों नहीं जुल्म करता, तो पहली जो बात इसमें आती है वो ये है कि जिन जिन वजूहात की बिना पर कोई शख्स किसी दूसरे पर जुल्म करता है, खुदा में उसमें से कोई शय नहीं पाई जाती। मिसाल के तौर पे मेरे पास कोई चीज़ की कमी है और वो मुझे हासिल करनी है, और वो दूसरे के पास है, तो उस पर जुल्म करके मैं उसको हासिल कर सकता हूँ। खुदा के पास ऐसी कोई चीज़ नहीं है, खुदा खुद जो है वो खजाइन का बनाने वाला है, ईजाद करने वाला है। इंसान को कसरत की ज़रूरत होती है, इंसान हमेशा ज़िंदा रहना चाहता है, इंसान को कमाल की ज़रूरत होती है, इंसान को जमाल की ज़रूरत होती है, और इंसान इन सारी चीज़ों को हासिल करने के लिए अपने ख्याल में जिन चीज़ों को वो कमाल समझता है, उन चीज़ों को हासिल करने की जाहिर सी बात है कि वो दूसरों पर जुल्म का मुर्तकिब भी होता है। लेकिन खुदा बंदे आलम के साथ ऐसी कोई कमी नहीं पाई जाती जिसकी बिना पर के मेरे ख्याल में मेरी आवाज़ पहुंच जाएगी इसके बगैर। चलो माइक करीब कर लेना, आप सही है। तो दूसरी जो बात है वो तो अच्छा, दूसरी बात जो है वो ये कि खुदावंद आलम हकीम है, एक खुदा की एक सिफत है, और जो हकीम होगा वो आदिल कर सकता है, वो जुल्म नहीं कर सकता। हकीम के ऊपर हम लोग थोड़ी सी शायद बात आगे चल के भी करेंगे। तीसरी जो बात है वो ये कि तो ये दो अहम वजूहात हैं, और एक बात जो आपके पहले कैंप के अंदर, बारहवें कैंप के अंदर समझ में लिखी हुई भी है और वो आपको पता होनी चाहिए, वो ये है कि खुदावंद आलम जो कुछ करता है वो अदल है, या खुदावंद आलम अदल करता है, यानी अल्लाह अदल क्यों करता है? चूँकि अदल अच्छा है अकली लिहाज से, इसलिए अल्लाह अदल करता है, या खुदा जो भी करेगा हम उसको अदल कह देंगे? इसका क्या जवाब? हाँ, जो कुछ खुदा करेगा वो अदल होगा, या खुदा जो वही करेगा जो अच्छा होगा जो अदल होगा? तो इसमें थोड़ा सा हमारे दरमियान में आपस में इख्तलाफ जो है वो इस वक्त मौजूद है, तो आप सब लोगों को भी आईएएस की क्लासेस लेनी चाहिए, क्योंकि उसके अंदर बेसिकली हम लोग यही गुफ्तगु कर रहे होते हैं कि हुस्नो कुबह अकली एक शय है जिसका कि अच्छा होना और बुरा होना हमारी अक्ल बताती है, और खुदावंद आलम इस उसूल से अपने आप को नहीं हटाता, क्योंकि खुदावंद आलम हकीम है। हकीम वही होता है जो कि आखिर तक नजर रखता है, हकीम वो होता है जो कि अपने किए पर कभी नहीं पछताता। तो जो भी हम काम करते हैं, आप कुछ अरसे के बाद अगर आपको लगे कि सही नहीं किया था, मतलब ये शायद इस तरह से करता तो शायद बेहतर हो जाता, मतलब वो काम हिकमत पर मबनी था, हिकमत पर मबनी काम कभी किसी दौर में किसी भी वक्त पर जाकर उस पर अफसोस नहीं किया जाता, और उससे बेहतर काम दूसरा हो नहीं सकता था कि वो करते, ना उस काम के लिहाज से उससे कोई बेहतर काम हो सकता है, ना उस वक्त के लिहाज से उससे कोई बेहतर काम हो सकता है जब वो काम किया जा रहा। बहुत सारे लोग जो है वो मशवरे दे रहे थे इमाम हुसैन अलैहिस्सलाम को, अब क्यों जा रहे हैं मदीने से, अभी क्यों जा रहे हैं, इस रास्ते से क्यों जा रहे हैं, मक्का क्यों जा रहे हैं, मक्का से क्यों निकल रहे हैं, इस 8 तारीख को ज़िलहिज की क्यों निकल रहे हैं, भाई 7 तारीख या 8 तारीख जो भी, इस तारीख को क्यों निकल रहे हैं? तो वो जो कूफी हैं उन कूफियों की तरफ क्यों जा रहे हैं? ये क्यों 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 इमाम हुसैन अलैहिस्सलाम से किया जा रहा था, और इमाम हुसैन के जवाबात जो हैं वो आप पढ़ सकते हैं जाके, ना टाइमिंग के लिहाज से कोई चीज़ आज तक गलत साबित हो सकी, और ना उस काम के लिहाज से जो काम इमाम हुसैन अलैहिस्सलाम ने किया कोई चीज़ गलत साबित हो सकी। तो हिकमत पर मबनी काम जो है वो कभी किसी दौर में भी गलत साबित नहीं होता। अच्छा, अल्लाह ताला ने जो हमें खल्क किया, अब थोड़ा सा हम लोग कुरान करीम की तरफ जाते हैं और उससे जो है वो फ़ायदा उठाते हैं। तो अल्लाह ताला फरमाता है अल्लज़ी खलक़का फसव्वाका फ़अदलका, जिसने तुझे पैदा किया फिर फसव्वाका यानी कि हमवार किया, रास्त बनाया, फ़अदलका फिर तुझे मोतदिल बनाया। तो ये वो चीज़ है जो जिस पे कि हमें खल्क किया गया है, ये अदल जो है वो शय है जिस पे हमें खल्क किया गया है। खुदा की सिफत, ये जो खुदा सिफत अदल है यानी जिस पे हमें खल्क किया गया है, खुदा बंदे आलम खुद हमें देखना चाहता है इस सिफत अदल पे। अल्लाह चाहता है कि हमें वो जिस तरह से खुद आदिल है, खुदा ये चाहता है कि हमें भी वो अदालत देखे, और ये अदालत जो है वो इनफरादी और इज्तमाई दोनों सतहों पर खुदा देखना चाहता है। इन्नल्लाह यामुरु बिल अदल वल एहसान व ईताई ज़िल क़ुरबा व यनहा अनिल फहशाए वल मुनकर, यकीनन अल्लाह अदल व एहसान और क़राबतदानों को उनका हुक्म हक़ देने का हुक्म देता है। इसी तरह से फरमाया कि इन्नल्लाह यामुरु अन तुअद्दुल अमानाती इला अहलिहा व इज़ा हकमतुम बैनन्नासे अन तहकुमु बिल अदल, खुदा तुम्हें हुक्म देता है कि अमानतें उनके अहल के सुपुर कर दो और लोगों के दरमियान फैसला करो तो अदलो इंसाफ के साथ करो। तो ये तो बात बिल्कुल वाज़े सी हमें समझ में आती है कि लोगों के साथ जब हम कोई फैसला करते हैं, अदालत में जाते हैं, हमारे पास जो है वो एज ए मैं अपने अगर यूनिट का इंचार्ज हूँ तो कोई प्रॉब्लम आती है, आप स्कूल में जो है वो टीचर हैं तो आपके पास स्कूल के बच्चों के दरमियान कोई मसला होता है तो आपके पास आता है, आप अपने घर में होते हैं और आपके साथ कोई प्रॉब्लम आती है तो आपको अदन व इंसाफ से काम लेना चाहिए। मगर खुदा ने कुरान करीम के अंदर इस अदल को महदूद नहीं रखा है, अल्लाह हमें हर हर मरहले पर अदल करने का हुक्म देता है। मैं चंद आयात जो है वो इस हवाले से आपके सामने लाया हूँ। आजकल एनवायरनमेंट की बात होती है और एनवायरनमेंट प्रोटेक्ट करने की बात होती है, उसके अंदर जो एनवायरनमेंट में चीज़ है सबसे अहम, जो सबसे ज़्यादा ज़रूरी, जिस पे कि हमारी ज़िंदगी का दारोमदार है, वो ज़मीन है। इसी ज़मीन से पौधे उगते हैं, इसी ज़मीन से उन पौधों को या तो हम खाते हैं या जानवर खाते हैं, और उन जानवरों को फिर हम ग़िज़ा का हिस्सा बनाते हैं। इसी पर पूरा का पूरा इकोसिस्टम जो मौजूद है, इसी ज़मीन की गर्दिश, इसी ज़मीन की हरकत की वजह से मुख्तलिफ मौसम जो हैं वो वजूद में आते हैं, सर्दी गर्मी बरसात ये सब चीज़ें जो है वो वजूद में आती हैं। इस ज़मीन के हवाले से जो है वो हमारा क्या फ़र्ज़ है, खुदाबंदी आलम फरमाता है। और ये सब का सब हम समझते हैं कि अदल का मतलब सिर्फ इतना सा है, लेकिन खुदा जब बात करता है अदल की तो किस हवाले से करता है। वशरबू मिन रिज़्क़िल्लाहि वला तासफ़ फिल अर्ज़ी मुफ़सिदीन, अल्लाह के रिज़्क़ से खाओ और पियो और मुल्क में यानी ज़मीन में फसाद मत फैलाते फिरो। अब ज़मीन में फसाद मत फैलाते फिरो के अंदर हर शय शामिल है, और क्योंकि बात शुरू हुई है खाने और पीने से, खाना और पीना हमें दोनों चीज़ें कहाँ से मिल रही हैं, इस ज़मीन से मिल रही हैं। तो जिस ज़मीन से खा रहे हो, जो कहते हैं ना जिस थाली में खा रहे हो उसमें छेद नहीं करो, ठीक है, बात ये ज़मीन से सब कुछ मिल रहा है और इसी ज़मीन में फसाद फैला रहे हैं, इसी ज़मीन में तोड़ फोड़ कर रहे हैं, इसी ज़मीन को जो है उसके इसके जो एक नेचुरल स्ट्रक्चर है उसको ख़त्म करते जा रहे हैं, जंगलात को ख़त्म करते जा रहे हैं, दरियाओं के रुख को मोड़ा जा रहा है, और हम लोग से हमारे ऊपर कोई असर ही नहीं होता। क्या ये जुल्म नहीं है हमारे इस ज़मीन के साथ, जिस ज़मीन के ऊपर ज़ालिम और मज़लूम सब रहते हैं, उस ज़मीन के ऊपर जो है वो फसाद मत फैलाओ। पौधों और सब्ज़े की हिफाजत, वहुवल लज़ी अंज़ला मिनस्समाए मान फ़ख़रजना बिही नबाता कुल्ल शयइन फ़ख़रजना मिन्हु ख़ज़रन नुख़रिजा मिन्हु हब्बन, तर्जुमा आपके सामने पढ़ देता हूँ। और वही तो है जिसने आसमान से पानी बरसाया, इन आयात को बयान करने के बाद एक चीज़ की तरफ तवज्जो दिलाऊंगा, वही तो है जिसने आसमान से पानी बरसाया। अब मैं आपसे ये चाहता हूँ कि आप लोग अपने तसव्वुर में एटलीस्ट ना इस मंजर को लाने की कोशिश करें जो मैं आपके सामने बयान कर रहा हूँ। वही तो है जिसने आसमान से पानी बरसाया, यानी आप सोचें कि बारिश हो रही है, जिससे हमने हर तरफ रोईदगी निकाली, यानी कि सब्जा एक लहलहाते हुए बागात हैं जो इस वक्त आप अपने तसव्वुर में देख सकते हैं। फिर हमने उससे सब्जा निकाला जिससे तह बतह गुथे हुए दाने निकालते हैं, जो अब आजकल तो गंदम की कटाई हो रही है, पता नहीं आप लोगों को पता भी नहीं पता कि ये गंदम की कटाई का मौसम पिछले महीने से उससे पिछले महीने से चल रहा है। और खजूर के शगोफों से आवेज़ा गुच्छे और अंगूर जैतून और अनार के बागात जिनके फल एक दूसरे से मुशाबे और जायके जुदा जुदा हैं, ज़रा उसके फल को जब वो फलता है और उसके पकने को देखो, अहले यकीन के लिए यकीनन इसमें निशानियाँ हैं। अब आप मुझे बताइए कि ये जो कुछ यानी इसके अंदर क्या चीज़ रह गई, आसमान से पानी बरसाने से लेके और तमाम जो गल्ले उगते हैं और दाने उगते हैं वहाँ से लेके और तमाम जैतून और अंगूर और खजूर और ये सारी की सारी चीज़ों का इसमें ज़िक्र आया है, इनकी हिफाजत किसकी ज़िम्मेदारी है, इन पौधों की, इस सब्ज़े की हिफाजत जो है वो किसकी ज़िम्मेदारी है। अच्छा, बहुत तेज़ी से वक्त गुजरता जा रहा है। फिर इसके बाद फरमाते हैं हर ज़ी रूह का ख्याल रखना, वमा मिन दाबतिन फिल अर्ज़ वला तायरिन बितायरिन बिजनाहिही इल्ला उममुम अम्थालुकुम मा फर्रतना फिल किताब मिन शयइन सुम्मा इला रब्बिही युहशरून, और ज़मीन पर चलने वाले तमाम जानवर और हवा में अपने दो परों पर उड़ने वाले सारे परिंदे, بس تمہاری طرح کی امتیں ہیں. زمین پہ جو جانور چل رہے ہیں وہ بھی, اور جو آسمان میں پرندے اڑ رہے ہیں وہ سب کے سب تمہاری طرح کی امتیں ہیں. ہم نے اس کتاب میں کسی چیز کی کمی نہیں چھوڑی. پھر سب اس اپنے پروردگار کی طرف, اپنے رب کی طرف جمع کیے جائیں گے. اچھا, اس بات کے اوپر ہمیں یقین ہے یا نہیں ہے کہ قرآن میں ہر خشک و تر موجود ہے؟ پکا؟ چلے, ایک سوال ہے جس کے اوپر میں ابھی آپ لوگوں کو انعام دے سکتا ہوں, جو بھی اس کا جواب دے گا. سوال سن رہے ہیں سب لوگ؟ سوال یہ کہ اگر ہر خشک و تر قرآن میں موجود ہے تو حضرت موسیٰ کے اوپر جو کتاب اتری تھی, کیا نام تھا اس کا؟ توریت. تو کیا توریت بھی اس قرآن میں موجود ہے؟ نہیں ہے. ہر خشک و تر تو موجود ہے, تو توریت بھی ہونی چاہیے نا. تورات, توریت, تو موجود تو ہوگی میرے خیال میں نا. اس کے اندر زیادہ ایکو ہو گیا میرے خیال میں. ہاں, تحریف تو کر دی گئی, قرآن میں تو تحریف نہیں ہوگی. ٹھیک ہے, تو قرآن کے اندر جو حضرت موسیٰ پہ کتاب اتاری گئی, پوری کی پوری کتاب, ایک حکم جو اس کے اندر تھا نا کہ ہفتے کے دن جو ان کو پابندی لگا دی تھی شکار پہ, اس حکم کے علاوہ تمام کے تمام احکام اس قرآن کے اندر موجود ہیں. تو سوال یہ ہے کہ وہ کون سی آیات ہیں؟ آیات کا نمبر اور سورہ کا نام بتا دیں. اور ابھی آپ کو انعام ملے گا. جعفر چلا گیا انعام لینے کے لیے, وہ سمجھ رہا تھا کسی کو پتا ہوگا. سورہ بقرہ میں نہیں ہے. آپ کا جواب غلط ہوا, اب آپ کو انعام دینا پڑے گا. آپ نے کسی کو پتا ہے تو ٹھیک ہے, ورنہ ابھی تھوڑی دیر میں آپ کو پتا لگ ہی جائے گا. جعفر, انعام لانے کی ضرورت نہیں ہے اب. نہ, سورہ انعام بھی نہیں ہے. چلیں آگے چل کے بات کرتے ہیں. ارے لگ دیے, ہاں رکھ تو دیے, لیکن کوئی جیت کے دکھائے تب کی بات ہے نا. اچھا, ہم لوگ بات کرتے اوزون کی لیئر. ایک اوزون پتا ہے, O3 اوزون جو ہے وہ, اس میں جو اب شگاف پڑ گیا ہے, اس کی وجہ سے الٹرا وائلٹ ریز زمین پہ آ رہی ہیں. اس اوزون کو کس نے تباہ و برباد کیا؟ یہ اتنا کینسر کیوں پھیلتے جا رہے ہیں دنیا کے اندر؟ یہ اتنے سارے اسکن ڈیزیزز کیوں پھیل رہی ہیں؟ ہاں, یہ پولوشن کی وجہ سے تو ہے, لیکن اس اوزون لیئر کا جو ہے وہ قرآن میں بھی کہیں پر ذکر ہے. آپ لوگ کہیں گے کہ یہ تو سائنس کا ٹیچر آ کے بیٹھ گیا یہاں پر. خوب, میں جلدی جلدی آگے چلتا ہوں. وَجَعَلْنَا السَّمَاءَ سَقْفًا مَحْفُوظًا وَهُمْ عَنْ آيَاتِهَا مُعْرِضُونَ. 21 سورے کی 32 آیت. اور ہم نے آسمان کو ایک محفوظ چھت بنا دیا ہے اور اس کے باوجود وہ اس کی نشانیوں سے منہ موڑتے ہیں. اب آپ جا کے جب, اچھا آج سے اگر آپ 500 پہلے کی تفسیر پڑھیں گے نا تو کچھ بھی نہیں سمجھ میں آئے گا. یہ محفوظ چھت بنا دیا ہے کیا مطلب؟ تو زمانہ جو ہے نا وہ قرآن کی تفسیر کرتا ہے. میرے استاد ہیں, وہ کہتے ہیں یار کہ تم قرآن پڑھتے ہو تو تم دیکھو, تم تو ڈاکٹر ہو, تمہیں ہم سے زیادہ سمجھ میں آئے گا. اور کچھ چیزیں ایسی ہیں جو ہمیں جو ہے وہ شاید زیادہ سمجھ میں آتی ہیں, اور اسی وجہ سے علماء جو ہیں باقاعدہ ایک کمیٹی بنا کے اور اس کے بعد جو ہے وہ قرآن کے اوپر بحث کرتے ہیں اور اس کی تفسیر کرتے ہیں. پانی ایک عظیم نعمت ہے. واللہ انزل من السماء ماء فأحیا به الارض بعد موتها ان فی ذلک لآیۃ لقوم یسمعون. کوئی ترجمہ کر سکتا ہے اس کا؟ مفاہیم کے یہاں پر جو ہے وہ ایک اسٹال لگا ہے, اسٹال نمبر 1 قرآن کا. ہم لوگ بھی اس وقت کراچی میں کوشش کر رہے ہیں کہ اس وقت 200 سے زیادہ اسٹوڈنٹس ہیں جو کہ مفاہیم کا کورس کراچی کے مختلف علاقوں میں کر رہے ہیں, اور آپ لوگوں سے بھی گزارش ہے کہ ان کورسز کے اندر جو وہ حصہ لیں تاکہ جب قرآن پڑھیں تو ایٹ لیسٹ قرآن کے الفاظ آپ کو سمجھ میں آ رہے ہوں. قرآن پڑھتے وقت لفظی حوالے سے جو ہے نا وہ آپ کو دشواری نہیں ہونی چاہیے. تو اس کے لیے جو ہے وہ تنزیل نے بہت اچھا کورس ترتیب دیا ہے, اور کراچی کے اندر اس کے مختلف جگہوں پہ کورسز ہو رہے ہیں. واللہ انزل من السماء, اور اللہ, واللہ تو اللہ جو ہے وہ ظاہر سی بات ہے کہ فاعل ہوگا, آخر میں ہوا آ رہا ہے. انزل من السماء ماء, فَأَحْيَا بِهِ الْأَرْضَ، اور اس کے ذریعے سے کس چیز کو زندہ کیا؟ زمین کو. بعد موتها، بعد زمین کی موت کے. اِنَّ فِي ذَلِكَ لَآيَةً لِقَوْمِ يَسْمَعُونَ، اور جو غور سے سنتے ہیں نا ان لوگوں کے لیے اللہ تعالیٰ نے اس کے اندر نشانیاں بیان کی ہیں. ایک دفعہ اور درود پڑھ دیں. تو یہ جو انٹرپشنز آتی ہیں اس سے مجھے بہت فائدہ ہوتا ہے، مجھے دوبارہ سے جو ہے تھوڑا سا ریوائز کرنے کا موقع مل جاتا ہے. خدا نے ہر شے کو، یہ کہتے ہیں نا کہ اللہ دوبارہ سے اگر اس دنیا کو بناتا تو کیسا بناتا، اس سے اچھا بناتا برا بناتا، یہ بھی عدل کی بحث میں بات آتی ہے. ان کل شے خلقناہ بقدر، اللہ تعالیٰ نے اگر اس سب کو قدر کے مطابق، حساب کتاب کے مطابق نہ بنایا ہوتا تو شاید اس سے بہتر بن سکتا، لیکن اللہ فرماتا ہے کہ ہم نے ہر شے کو ایک اندازے کے ساتھ بنایا. یہ سب کچھ تو بنا دیا ہمارے لیے، اور اس سب کی حفاظت کی ذمہ داری بھی ہمیں دے دی، اور پھر ہم سے کیا کہا، ہمیں کیا بنایا؟ یہ تو سب دنیا بھر کی چیزیں تو بناتی، ہمیں کیا بنایا تھا؟ یہ ورڈ تو عجیب سا لگتا ہے کہنے میں، لیکن اللہ نے بنایا خلیفہ تھا. کہنے میں عجیب سا لگتا ہے خلیفہ، وہ تو خلیفہ تو آج کل، ہاں لیکن خلیفہ کس کو کہا جاتا تھا یہ بھی نہیں پتا ہوگا آپ لوگوں کو، خلیفہ کسے کہتے تھے. وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً، تو انسان جو ہے اس کو جو زمین پہ بھیجا گیا، وہ جس حالت میں بھی تھا اور جس حالت سے بھی جس جگہ پر بھی وہ آیا، وہ کیوں آیا تھا، اس کی وجہ کیا تھی، کیا کیا تھا اس نے جنت میں؟ ہاں تو کیا یہ کسی غلطی کا نتیجہ ہے کہ ہم یہاں پہ آئے ہیں؟ ہاں تو یہ غلطی کا نتیجہ نہیں ہے، اللہ تعالیٰ نے جب بنایا تھا نا تو اس کو خلیفہ بنایا تھا، ٹھیک ہے، اور بنانے کے بعد اس کے بعد اس کو جنت میں بھیجا گیا تھا. بنایا ہی زمین کے لیے تھا، بنایا ہی انسان کو جو ہے وہ خلیفہ تھا، یعنی کہ اللہ تعالیٰ نے اپنا نمائندہ بنایا تھا. خلیفہ تو کسی نہ کسی کا ہوتا ہے نا، خود سے جو بن جائے اس کو تو خلیفہ نہیں کہتے، ٹھیک ہے، وہ تو جب کسی کا ہو تب خلیفہ کہلاتا ہے. اور جب تیرے رب نے فرشتوں سے کہا میں زمین میں خلیفہ بنانے والا ہوں، فرشتوں نے کہا کیا تو زمین میں ایسا خلیفہ بنائے گا جو فساد پھیلائے گا اور خون ریزی کرے گا، جبکہ ہم تیری ثنا تسبیح اور تیری پاکیزگی کا ورد کرتے ہیں. اللہ نے فرمایا کہ میں وہ جانتا ہوں جو تم نہیں جانتے. اچھا اللہ تعالیٰ وہ بھی جانتا تھا جو وہ جانتے تھے کہہ رہے تھے، اور وہ بھی جانتا تھا جو چھپا رہے تھے. اب وہ جو فرشتے چھپا رہے تھے اللہ تعالیٰ جو ہے وہ. اچھا ایک سوال ہے میرا یہاں پہ، یہ ساری کی ساری آپ نے آیات سنی اور ہم لوگ اس وقت ایک خیمے میں بیٹھے ہوئے ہیں، اور اس کے اندر ہم نے اپنے آپ کو نیچر سے قریب کرنے کی کوشش کی ہے. کسی آڈیٹوریم میں بھی ہو سکتا تھا نا پروگرام، ہے نا، یہاں پہ زبردست قسم کی اسکرین لگی ہوئی ہوتی ہے اور سب کچھ ہو رہا ہوتا ہے، لیکن آپ ایک صحرا کے اندر، ایک جنگل میں، ایک جگہ پہ آ کے آپ ایک خیمہ لگا کے بیٹھے. اچھا یہ جو ساری کی ساری آپ نے آیات سنی ہیں، اس میں کوئی پلاسٹک کا ذکر ہے؟ کسی تھیلیوں کا ذکر ہے؟ کوئی ان نیچرل چیز کا ذکر ہے؟ آپ جب باہر نکلتے ہیں اللہ تعالیٰ آپ سے کہہ رہا ہے کہ تم ایک پھل کو دیکھو، اس کے بیج کو دیکھو، اور دیکھو جب اس کے اندر سے وہ پھول کھلتا ہے، اس کو کھلتا ہوا دیکھو، اس پھل کو رنگ بدلتا ہوا دیکھو، اس زمین میں سے روئیدگی کو باہر آتا ہوا دیکھو، آسمان سے پانی کو برستا ہوا دیکھو. اللہ یہ کیوں کہہ رہا ہے ہم سے، اور کہہ رہا ہے ان سب میں ہماری نشانی ہے. تو اللہ ہمیں اللہ نے نیچرل بنایا ہے، ہمیں ایک مخلوق بنایا ہے جو کہ نیچرل مخلوق ہے. ہم پلاسٹک کے بنے ہوئے نہیں ہیں، ہم اسٹیل کی روڈوں کے بنے ہوئے نہیں ہیں، ہم بجلی کے بنے ہوئے نہیں ہیں، ہم تاروں کے اور وائرز کے اور کلرز کے اور سیمنٹ کے اور مٹی کے بنے ہوئے نہیں ہیں. ہم ایک نیچرل مخلوق ہے اللہ تعالیٰ کی، جو کہ اس نیچر کے ساتھ، جس کا ابھی آپ نے تھوڑی دیر پہلے ذکر سنا، اس کے ساتھ اس کا مزاج، اس کی فطرت اور इसकी इंसानियत इस नेचर के साथ मिलती है। और अगर रोजाना तो हमारे लिए मुमकिन नहीं होता, हम तो सुबह जाके जब अपने हॉस्पिटल में बैठते हैं, आईसीयू में होते हैं, चारों तरफ से खिड़कियां बंद होती है, एसी चल रहा होता है, बाहर आप 42 डिग्री में होंगे, हम अंदर जो है वो कोट पहने हुए होते हैं, इतनी जो है वो हमें सर्दी लग रही होती है। बाहर निकलते हैं जब शाम को तो सूरज गुरूब हो चुका होता है या गुरूब होने वाला होता है। बात यह कि हमने अपने आप को, अच्छा मैं सिर्फ अपने तौर पर बात नहीं कर, आप में से ज्यादातर लोग ऐसे ही होंगे, कुछ जो खवातीन घर में होंगी ना वो भी बाहर निकल के फूल खिलता हुआ नहीं देखती। तो अपने लिए कुछ औकात जिंदगी के कुछ लम्हात निकालें जिसमें कि आप अपने आप को नेचर से मुतमस्सिक करें, नेचर के साथ अपने आप को मिलाएं, और उसके बाद उस पर गौर करें कि खुदा बंदे आलम की निशानी किस तरह से है और इसके हवाले से हमारी जिम्मेदारी जो है वो क्या है। एक मरतबा बस दुरूद पढ़ दीजिए। वक्त कितना हो गया वैसे? आधा घंटा तो हो गया होगा, 25 मिनट हुए। चले मैं अपनी बात जो है वो कंप्लीट करता हूँ, और उसके लिए आपसे एक गुजारिश है, आप लोगों से गुजारिश ये है कि मुकाबले के लिए तैयार हो जाए। बच्चे हैं यहाँ पे? नहीं, बच्चे नहीं हैं, छोटे तो होंगे नहीं है, सही है। अच्छा मैं एक इससे मिलता जुलता टॉपिक है, चूँकि मुझे जो टॉपिक दिया गया था वो इनफरादी और इज्तमाही हवाले से अदल और उसकी कमी और ये सारी चीज़ें दी गई थी। मैं एक सवाल ये करना चाह रहा था आपसे कि हम लोग इस्लाम को एक मुकम्मल ज़ाबता हयात कहते हैं, वो जब मुझे इसका मतलब नहीं भी पता था ना तब भी हम ये रट्टा लगा के और इस्लामियात का पेपर देने जाते थे, इस्लाम एक मुकम्मल ज़ाबता हयात है, कुरान जो है वो दरस हयात है, कुरान जो है वो एक मुकम्मल ज़ाबते हयात है और उसकी टेक्स्ट बुक है। तो मैं सोच रहा था ये है कहाँ पे, यानी कुरान में कहाँ लिखा हुआ है ये सब कुछ, कहाँ है लिखा हुआ, हमें तो समझ में नहीं आता दोस्तों। तो आप लोगों के जहन में है कि कुरान करीम अगर एक कोड ऑफ लाइफ है, अंग्रेजी में कहते हैं इसको कोड ऑफ लाइफ, उर्दू में हम लोग इसको क्या कहेंगे, ज़ाबते हाँ मंसूर हयात, ज़ाबते हयात, जो भी आप कह लें, तो ये है कहाँ पर कुरान में है, तो है कहाँ पे कुरान में, कोई आयात का कोई ऐसा सिलसिला, कोई आयात ऐसी आप लोगों के जहन में है, कहीं आपने नोट करके अपने पास लिखी हुई हैं, अपने मोबाइल्स में आपने लिखी हुई होंगी, कोई जैसे तरकीबें नहीं लिखते खाना पकाने की, हाँ जो आ रही होती है वो क्या कहते हैं उसको, पहले तो बहुत सारे आते थे प्रोग्राम सुबह में मॉर्निंग में, वो खाना पकाने की तरकीब सिखा रही होती है, पका के दिखा रही होती है कि कैसे पकाते हैं, तो वो हम लोग लिख लेते हैं ना जल्दी यार इसमें ना ये चीज़ इतनी पड़ेगी, ये चीज़ इतनी पड़ेगी, ये चीज़ इतनी पड़ेगी, इसको इतनी देर तक भूनना है, इतनी देर तक इसके अंदर ये करना है, उसके बाद गोश्त डालना है, इसके बाद ये करना है और ये डिश बन जाएगी। तो ये मुझे रेसिपी कुरान में से दिखा दें आप, हम बताएंगे ना आपको आज, वही तो बताने आया हूँ, बिल्कुल वही बताने आया हूँ, वो रेसिपी तो देने आया हूँ आज। यार कुरान की आयत और उसका जो, नहीं मेरा सवाल ये है कि सूरा कुरान की आयत का नंबर ये और उसका जो टॉपिक है वो बता दे, बस इतना सवाल है, इससे ज्यादा नहीं, नहीं है तो बैठ जाए। अच्छा, और माइक दूसरे को दे दो।
आयत तो सुना सकते हो? नहीं,
सूरह निसा बताइए क्या है। हाँ हाँ ठीक है, यतीमों को इनका माल दे दो,
यतीमों को इनका माल दे दो और इनके माल को अपने माल से ना बदलो और इनके माल को अपने अमाल के साथ
तो गुनाह से बचने के ऊपर एक बेहतरीन आयत जो है वो ख्वार ने जो है वो हमें बताई है। मैं इसे थोड़ा सा आपको हटके बात करना चाह रहा था, ये एक इस्तेरारी सा हुक्म है और यकीन हम में से कोई भी जो है वो ये हिम्मत नहीं करेगा कम से कम यतीम का माल खाने की, वो और बहुत सारे लोग हैं जो कि करते हैं। मैं आपसे आपको जिस तरफ तवज्जो दिलाना चाह रहा था वो ये है कि कुरान जब हम पढ़ते हैं तो कुरान में से हमें अपने लिए एक ज़ाब्ता हयात, उठना बैठना चलना फिरना खाना पीना सोना जागना बात करना और उठना बैठना, बच्चों से कैसे बात करें, माँ बाप से कैसे बात करें, जॉब किस तरह से करें, ये कहलाता है ज़ाब्ता हयात। ये इस्तरारी चीज़ों की बात नहीं हो रही, बात ये हो रही है कि ये चीज़ें मुझे कुरान से लेनी है। अच्छा, हिकमत जो है उसे हिकमत किसे कहते हैं? हिकमत को अंग्रेजी में बाय द वे क्या कहते हैं? विजडम। ठीक है, विजडम जो है ना वो, अच्छा कुरान करीम के अंदर जो है वो हज़रत इब्राहिम अलैहिस्सलाम के की दुआ थी कि मेरी नस्ल में से जो एक ऐसा रसूल आए जो कि किताब व हिकमत की तालीम दे। ठीक है, अल्लाह ताला ने सूरह जुमा की जो आयत है उसके अंदर बैन ही इसी तरह से जो है वो इस दुआ को हज़रत इब्राहिम के कबूल किया। और रसूल अल्लाह क्यों आए थे? किताब और हिकमत की तालीम देने आए थे। किताब जो है ना दो हिस्से हो गए ना, किताब बुक, सो यू शुड एक्ट बाय बुक, ये कहते हैं ना अंग्रेजी में एक हम लोग एक मिसाल, तो बुक का मतलब ये बुक नहीं होता, बुक का मतलब होता है कवायद व ज़वाबित, लॉ, डूज एंड डोंट्स, डूज एंड डोंट्स। ठीक है, दिस इज व्हाट इज किताब। हिकमत ये नहीं होता, हिकमत अकल की रोशनी के अंदर अकल के मुताबिक होती है और ये वो प्रैक्टिकल पॉइंट्स होते हैं जो कि आप रोज़मर्रा कर रहे होते हैं। मिसाल के तौर पे इन बहन ने जो है एक आयत बयान की, दोबारा से पढ़ देंगे वो आयत ही। शाबाश, बिल्कुल। अच्छा, इसी तरह से जिस तरह से इन्होंने एक आयत पढ़ी और ये इसके अंदर क्या बताया गया है, ये बताए गए लॉज। ठीक है, हिकमत की बात क्या होती है? हिकमत की बात ये होती है, मिसाल के तौर पर वला तकरबू माल यतीमी इल्ला बिल्लती हिया आहसन, और तुम यतीम के माल के करीब ना जाओ मगर इस तरीके से कि जो एहसन तरीका हो। दिस इज व्हाट इज विजडम, दिस इज व्हाट इज हिकमत। अब आप मुझे बताइए, इन्हों तो मना कर दिया ना, इस आयत में तो बिल्कुल स्ट्रेट अवे मना कर दिया गया, मगर इस आयत में क्या कहा जाता है? इस आयत में आपको विजडम इस्तेमाल करने को कहा जा रहा है, हिकमत इस्तेमाल करने को कहा जा रहा है, आपको दयानत इस्तेमाल करने को कहा जा रहा है, आपको ये बताया जा रहा है कि माले यतीम के करीब भी ना जाओ। करीब ना जाओ का मतलब क्या है? यानी यहाँ पे पड़ा हुआ मैं इसके करीब ना जाऊँ, इसका ये मतलब तो नहीं होगा ना। इल्ला बिल्लती ही आसन, सिवाय इस तरीके के जो एहसन तरीको, माले यतीम के करीब जाने का एहसन तरीका कौन सा होता है? तो यहाँ तक एग्जैक्टली, तो यहाँ पर ना आपको विजडम इस्तेमाल करना है, यहाँ पर आपको जो है वो जिना ना करो। एक चीज ये है वला तकरबू बिज़िना, अल वला तकरबू ज़िना, ज़िना के करीब भी ना जाओ, क्या मतलब भाई? यानी माशरे में कोई ऐसी चीज़ भी ना करो और ऐसी रिवायत भी कायम ना करो कि जिससे कि किसी इंसान को की तवज्जो भी इस तरफ हो। और उसके लिए क्या 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 करना पड़ेगा? उसके लिए पूरी फहरिस्त आप खुद बना सकते हैं, अपने तौर पर बना सकते हैं। कुरान आपको जो है ना वो वाइज बनाता है, कुरान चाहता है कि आप वाइज हो जाएं। ठीक है, डूज एंड डोंट्स। अच्छा, कुरान में हर खुश को तर मौजूद है, इसका मतलब यही है कि आप एक जुमला पढ़ा आपने, इसी मिसाल को हम आगे लेते हैं कि माले यतीम के करीब भी ना जाओ सिवाय इसके के जो बेहतरीन तरीका हो। ठीक है, अब ये जब आपके ऊपर विजडम आ जाता है तो इसके अंदर हर खुश को तर माले यतीम के हवाले से मौजूद है। आपका जो है ना वो नफ्स सालिम होना चाहिए, उसके अंदर जो है वो खबासत नहीं होनी चाहिए, तो फिर आपको खुद ही समझ में आ जाएगा कि माले यतीम के करीब बेहतर तरीके से जाने का क्या क्या तरीके जो है वो मौजूद हैं। तो मैं आपके सामने जो 5 आयात का जो है वो सिलसिला लेके आया हूँ और मैं चाहता हूँ कि आप में से कुछ अफराद एक आयत, कुछ अफराद दूसरे सेट ऑफ आयात, कुछ अफराद तीसरी सेट ऑफ आयात के ऊपर 10 मिनट मुझसे ले लें, اور 10 منٹ کے بعد جو ہے وہ مجھے یہ بتا دیں کہ ان آیات کے اندر کوڈ آف لائف کیا کے حوالے سے کیا کیا پوائنٹس بیان کیے گئے. تو آپ لوگ اگر 5 گروپس میں ڈیوائڈ ہو جائیں تو بہت اچھا ہوگا, اپنے طور پر ہی ہو جائیں. لیس البر ان تولوا وجوہکم قبل المشرق والمغرب, صحیح. تو پہلی جو آپ کو بات اس میں بتائی گئی ہے وہ یہ بتائی گئی ہے کہ کسی نے اپنے آپ کو مشرق کی طرف کر لیا, کسی نے مغرب کی طرف کر لیا. خدا نے یہ تقسیم نہیں کی تھی بھائی, خدا نے آپ کو ایشیائی اور افریقائی اور یورپی اور امریکی نہیں بنایا تھا. خدا بندے عالم پہ کوئی فرق نہیں پڑتا اپنا منہ اس طرف کر لو یا اس طرف کر لو, ٹھیک ہے. اور یہ جو قبلے کا حکم آیا ہے نا, یہ بھی قبلے کا حکم اس وجہ سے نہیں آیا کہ آپ کو ڈیوائیڈ کرنا چاہ رہے ہیں, قبلے کا حکم بھی اس وجہ سے آیا ہے تاکہ آپ لوگ یونائٹ ہو جائیں, ٹھیک ہے. وحدت کے لیے آیا ہے یہ قبلے کا حکم, اس کو ڈیوائیڈ کرنے کی طرف جو ہے وہ لے جانے کی ضرورت نہیں ہے. تو پہلا پوائنٹ جو ہے وہ یہی ہے کہ اپنا منہ مشرق و مغرب کی طرف نہ کرو, اس جھگڑوں سے نکل جاؤ اور ایک خدا واحد کی عبادت کرو, ٹھیک ہے. اور
اللہ روز قیامت فرشتوں کتاب اور نبیوں پر ایمان لانا
بلکہ نیکی تو یہ ہے کہ اللہ باللہ والیوم الآخر. تو سب سے پہلے اللہ پر ایمان, پھر یوم آخرت پر ایمان, پھر ملائکہ پر ایمان, پھر کتابوں پر ایمان, پھر نبیوں پر ایمان. تو یہ ہو گیا ایمان کا سلسلہ ختم. تو ایمان کے اوپر بات ہو گئی, اب یہاں سے بات آتی ہے پریکٹیکل پوائنٹس کی. وہ جو ضابطہ ہے, اچھا جو وزڈم ہے نا, وزڈم کا مطلب جو ہے حکمت. عام طور پہ آپ جو ورڈ سنتے ہوں گے اور بالکل ٹھیک ہے, وہ مطلب وہ ہے حکمت عملی, حکمت نظری. آپ کے پاس جو علم موجود ہے نا وہ ہے حکمت نظری. حکمت عملی یہ ہے جو کہ آپ کو کرنے والی باتیں بتائی جاتی ہیں نا, وہ ہے حکمت, جس سے کہ جو آپ سے ایکسپیکٹیشن کی جاتی ہے. آپ کے اندر کتنا علم ہے وہ تو اندر ہی ہے, لیکن جو باہر ظاہر ہو رہا ہے وہ یہ ظاہر ہو رہا ہے کہ آپ آت المال علی حبہ. اب یہ جو ہی آ رہا ہے, ہی کہاں جا رہا ہے, ہی کس طرف جا رہا ہے, اللہ کی طرف جا رہا ہے یا اس مال کی محبت کی طرف جا رہا ہے کہ اس مال کی محبت کے باوجود اس کو دیتے ہیں, یا یہ بھی ہو سکتا ہے کہ اللہ کی محبت میں اس مال کو دیتے ہیں. کس کو دیتے ہیں؟ قربا, یتامہ, مساکین, وابن سبیل, سائلین, وفر رقاب. تو اب یہ سارے کے ساری باتیں جو ہیں وہ آ جاتی ہیں مال سے متعلق. پھر اگلی بات کیا آتی ہے؟ وَأَقَامَ الصَّلَاةَ, اب یہ واجبات. وَآتَ الزَّكَاةَ, اب یہ سارا کا سارا پہلے جو تھا کہ پیسوں کے بغیر ہو رہا تھا, وہ آتا المالا, اس میں بھی پیسے تھے نا, لیکن یہاں پر بات آ رہی ہے وَآتَ الزَّكَاةَ. تو اس کا مطلب ہے کہ صرف جو زکوٰۃ آپ پہ واجب ہے اس کے علاوہ بھی بہت سارے کام جو ہیں وہ کرنے ہیں. اور اس کے بعد کیریکٹر کی بات آتی ہے. کیریکٹر کی بات کیا آتی ہے؟ وَالْمُوفُونَ بِعَهْدِهِمْ اِذَا عَاهَدُوا, یہ جو وعدہ کرتے ہیں اس وعدے کے لیے اپنی جان تو دے دیں گے مگر اس وعدے سے منہ نہیں موڑیں گے, اس سے پیچھے. وَالصَّابِرِينَ, اور اب اگلی جو آپ کی کیریکٹر بتا رہی ہے صفت, وہ ہے صابرین ہوتے ہیں. کس چیزوں پہ؟ جنگ کے موقع پر, بیماری میں, سختی کے موقع پر, بھوک میں, پیاس میں, تنگی میں, گرمی میں, سردی میں, جنگوں میں. اور آپ ذرا سا اپنا نظر جو ہے وہ گھمائیں, اور میں تو ابھی ایک آدھ کیمپ ہی دیکھا ہے, اور آپ دیکھیں اس وقت جو غزہ میں ہو رہا ہے, اور وہ لوگ سچ مچ میں آپ کو نا ثابت قدمی کا جو ہے وہ اس وقت مظاہرہ کر رہے ہیں, جس طریقے سے کہ یہ لوگ ڈٹے ہوئے ہیں. اولائک الذین صدقوا, اب یہ منہ سے کہہ دینے سے نا کہ بھائی میں تو ہوں ہی صادق مومن, منہ سے کہنے سے نہیں ہوتا, یہ کیریکٹر کی بات جو ہے وہ ہوتی ہے. تو یہ تو ہو گئی پہلی والی. دوسری کون سی آیات کس کو دی گئی تھی؟ سورہ مومنون. جی دے دیں ان کو بائک دے دیں. قد افلح المومنون سے جو شروع ہوتی ہے, جی بتائیے. آیت
نمبر 8, قد افلح المومنون, اس میں پروردگار عالم جو ہر انسان کی فطرت ہے کہ وہ کامیابی چاہ رہا ہے, تو وہ فطرت کو گویا مخاطب کر کے کہہ رہے ہیں کہ اگر جو کامیابی ہے مومنوں کے لیے.
ہاں تو کامیابی کا دارومدار کے لیے, دارومدار کس چیز پہ؟ سب سے پہلے ایمان تو ہونا چاہیے, ٹھیک ہے, ایمان لازمی. دوسرا,
اس کے بعد دوسری جو ہے وہ الذین ہم فی صلاتہم خاشعون, یعنی پروردگار عالم نماز اور بندگی کے بارے میں بتا رہے ہیں کہ یہ جو خاشع ہو کر جو نماز ادا کرتے ہیں وہ لوگ.
ہاں یعنی خشوع کا مطلب یہ نہیں ہوتا کہ ہم نے رکوع میں سر جھکا دیا, ٹھیک ہے, یہ ہے خاضع ہونا یعنی کہ جھکنا. خشوع کا مطلب ہے دل کا جھکنا, ٹھیک ہے, چاہے آپ بستر پہ لیٹے ہوئے نماز پڑھ رہے ہیں لیکن آپ میں خشوع ہونا چاہیے. آگے
والذین ہم عن اللغو معرضون, اس کے بعد پھر پروردگار کہہ رہا ہے کہ اور یہ وہ لوگ ہیں وہ سب کہ جو لغو سے بھی اجتناب کرتے ہیں.
اب لغویات میں کیا کیا چیزیں آتی ہیں؟
تمام وہ چیزیں کہ جو خدا کی اطاعت اور اس کی بندگی سے الگ ہٹاتے ہیں,
مجھے بلایا کیوں تھا, صحیح سے تو بتا رہے ہیں سب لوگ, بس یہ آیتیں یاد کر لیں. بے نتیجہ ہو, ہاں یعنی کہ وہ گناہ ضروری نہیں ہے کہ گناہ ہو, ٹھیک ہے. ہاں وہ ہم ٹی وی کا 8 سے 9 والا ڈرامہ بھی ہو سکتا ہے, وہ جو ہے وہ مبشر لقمان کا ٹاک شو بھی ہو سکتا ہے, وہ کچھ بھی ہو سکتا ہے, ٹھیک ہے. اور یہ تو کبھی کبھار گناہ میں بھی شامل ہو جاتے ہیں ان چیزوں کے اندر, تو لیکن خیر. والذین هم لزکاۃ فاعلون,
اس کے بعد پروردگار زکات کی اہمیت کو بتا رہا ہے کہ جو ہم اکثر اگنور کر جاتے ہیں.
والذین هم لفروجہم حافظون الا علی ازواجہم او ما ملکت ایمانہم فانہم غیر ملومین فمن ابتغى وراء ذلك فاولئک هم العادون. بات جو شروع ہوتی ہے نا وہ آنکھوں سے شروع ہوتی ہے, کانوں سے شروع ہوتی ہے, حواس خمسہ سے شروع ہوتی ہے. اگر اس کے اوپر انسان قابو کر لے تو پھر جو ہے وہ بہت ساری شہوات سے جو ہے وہ بچ سکتا ہے. وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ, کیا مطلب؟
اپنی امانت میں یعنی اپنے معاملات میں وہ سچے ہیں, راست گو ہیں اور امانتیں ایک دوسرے کی پوری کرتے ہیں. وہ امانتیں اخلاقی ہوں, مادی ہوں یا مانوی ہوں, وہ ہر طرح سے.
اللہ تعالیٰ نے ہمیں امانت دی ہے, ٹھیک ہے. ایک تو ولایت ہے جو اللہ تعالیٰ کی سب سے بڑی امانت تھی جس کو ہم نے ضائع کیا, اور اب ہم اس کے انتظار میں جو ہے وہ یہاں پر خیمہ لگائے ہوئے اور بیٹھے ہوئے ہیں. تو یہ امانت تھی جسے ہم نے ضائع کیا بنیادی طور پر, اور یہ سب سے قیمتی امانت تھی کہ جسے ہم ضائع کر کے آج یہاں پر دربدر بیٹھے ہوئے ہیں. تو اور دوسری چیز یہ کہ ہم اپنے وجود پہ اگر خالی غور کر لیں, یہ آنکھیں, کان, ناک, آنکھ سب کچھ سالم حالت میں دیے تھے اللہ نے, اسی حالت میں اللہ نے کو واپس چاہیے. اور اگر اس جگہ پر سالم نہیں رکھیں گے تو وہاں پر اندھے اٹھائے جائیں گے, اور اس کے بعد پوچھ رہے ہوں گے اللہ میں تو دنیا میں دیکھتا تھا. تو یہاں پر ہم لوگ جو کچھ کرتے ہیں نا وہ ہمارے ساتھ نہیں جاتا, بلکہ اس کرنے کے نتیجے میں جو ہماری حالت بن جاتی ہے, جو ہماری صفات بن جاتی ہیں, اس حالت میں ہم اٹھائے جائیں گے. تو یہ اگر اندھا اٹھائے جا رہے, بنیادی طور پر اس نے اپنی آنکھوں کو اسی کاموں میں لگا کے رکھا ہے کہ وہ اندھا ہی اٹھایا جائے. وہ اندھا ہی تھا, بس ہمیں نظر نہیں آتا تھا. وہاں پر جو ہے وہ اپنی صفاتی حالت کے اندر جو ہے وہ نظر آ جائے گا. آسان آسان الفاظ میں بتا رہا ہوں, یہ بہت مشکل لفظ نہیں آتے یار, کیا کروں. ٹھیک ہے, پھر اگلی آیت کیا کہتے ہیں؟ نا یار, اس سے پہلے بھائی والذین ہم علی صلواتہم یحافظون. اب پہلے تو خاشع تھا, لیکن بھائی وقت پر بھی تو پڑھنی ہے نا نمازوں کو, اس کی حفاظت بھی کریے. چلے
بہترین, یعنی جو اوپر کی جتنی کوالٹی
جعفر کہاں گیا
ڈسکس کی ہیں, یہ تمام وہ ہیں جو اوصاف حکومت کہہ لیں یا اوصاف ایمان کہہ لیں یا جو بھی دنیا کے وارث ہیں, جو خدا کی جانب سے جنت کے وارث ہیں, یہ ان کی اوصاف ہیں.
اس
طرح سے ہمیں اپنے امام یا ولی کو.
اچھا, اس میں آپ کو کوڈ آف لائف نظر آ رہا ہے کچھ؟ کچھ جھلک تو آ رہی ہوگی نا, اس کے مطابق ہم عمل کر سکتے ہیں.
بالکل کر سکتے
ہیں, تو زیادہ سوچنے سمجھنے کی ضرورت نہیں ہے. قرآن کی آیتیں گھولیں اور آج سے عمل کرنا شروع کر دیں. ان کو خود آؤ بھائی, آپ دے دیں نا, ان کو دے دو. صلی اللہ علیہ, ان سے پہلے انہوں نے بیان کیا تھا, آپ نے بیان کیا تھا, بھائی ان کو بھی دیجیے گا. اچھا, اس کے بعد میں نے آپ سے ایک سوال کیا تھا شروع میں, اور وہ سوال کیا تھا میرا کہ قرآن کریم کے اندر توریت کا ذکر کہاں پہ آیا ہے. تو توریت کا ذکر قرآن کریم کے اندر سورہ نہیں, میں بتا رہا ہوں آپ کو, یہ آیا ہے سورہ اسراء, سورہ نمبر ہے یہ 17, آیت نمبر 22 سے لے کے آیت نمبر 39 تک. یہ جو آیات ہیں یہ وہ آیات ہیں جو حضرت موسیٰ کو اللہ تعالیٰ نے تختیوں پہ لکھ کے دی تھی. وہ آپ نے سنا وہ 10 کمانڈمنٹس جو حضرت موسیٰ جو ہیں وہ لے کے آئے تھے. تو یہ جو حضرت موسیٰ آیات لے کے آئے تھے یہی وہ یہ وہ آیات ہیں جو کہ قرآن کریم میں ویسی کی ویسی ہی آئی ہیں, سوائے اس کے کہ اس میں سے کیا چیز مائنس ہوئی ہے, وہ سیٹرڈے کو جو ان کا ایک روزہ ہوتا تھا یا شکار کے اوپر جو ممانعت ہوتی تھی وہ اس میں سے نکال لیا گیا اور ایک دو احکام اس میں اضافہ کیے گئے. میرے خیال میں جو بچوں سے متعلق احکام ہیں نا وہ اس کے اندر جو ہے وہ اضافہ کیے گئے. اس کے اوپر کس نے تیاری کی, آپ لوگ اب بتا دیں بھائی, آپ میں سے سورہ اسراء کے اوپر کون تھا؟ حضرات میں سے کوئی راضی نہیں ہے یار, یہ امام زمانہ صرف اسی طرف آ رہے ہیں. ہاں بتائیے, آیات آپ کو بتا دو دی تھیں, آپ لوگوں نے لکھی بھی نہیں ہے یار, یہ تو عجیب بات ہے. ارے چھوڑیں, ارے سبھی کو دیا نا. سورہ اسراء کی آیت نمبر 22 سے 39 تک خواتین میں سے کسی نے تیاری کی ہے؟ جی بتا دیجیے بھیا, ٹائم ختم ہو جائے تو بتا دیجیے گا کیونکہ یہ تو اب بس ایکسرسائز چل رہی ہے انعامات بانٹنے کی. ہاں فرقان تو بعد میں آئے گی, ٹائم ختم ہو گیا تو انعام تو پھر بھی ملے گا. جی بتائیے. صحیح, بالکل صحیح, صحیح ہے. تو پہلی جو آپ اس میں نہیں, ہم نے آپ سے یہ درخواست نہیں کی تھی کہ آپ تشریح کریں, ہمیں تو اس کے ٹاپکس بنانے ہیں. آپ صرف ایک عنوان دے دیں اس آیت کو, مجھے تشریح نہیں چاہیے, مجھے صرف اس کا ایک عنوان چاہیے. ایگزیکٹلی, توحید سے زیادہ اچھا ہے کہ شرک کی ممانعت کی گئی ہے نا, شرک کی ممانعت کی گئی ہے نا, شرک کی ممانعت. چلیں دوسری آیت کا, وَقَضَى رَبُّكَ أَن تَعْبُدُوا إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا إِمَّا يَبْلُغَنَّ عِندَكَ الْكِبَرَ أَحَدُهُمَا وَكِلَاهُمَا. اب ان میں سے ایک یا دونوں, ان دونوں میں سے اگر بوڑھے ہو جائیں تو ان سے فَلَا تَقُلْ لَهُمَا أُفٍّ وَلَا تَنْهَرْهُمَا, اور ان کو جھڑکو بھی مت, اور ان کے سامنے وَقْفِزْ لَهُمَا جناح ذل من الرحمہ, ان کے سامنے ایسے جھک کے رہو کہ اپنے آپ کو ایک ذلت کی حالت میں رکھو ان کے سامنے. والدین کے ساتھ حسن سلوک اور والدین کا حد سے زیادہ احترام, حد سے زیادہ احترام, اور محروم محمد کے ساتھ ان کے آگے انکساری کا پہلو جھکائے رکھو, انکساری کا پہلو جھکائے رکھو. باپ چل رہو, باپ کے آگے آگے مت جاؤ, باپ کے پیچھے چلو. ٹھیک ہے, باپ بوڑھا ہے تو اس کو سہارا دے کے چلو. ٹھیک ہے, اکڑنا نہیں ہے, باپ کے سامنے اکڑ نہیں سکتے, سر اٹھا نہیں سکتے, زور سے بات نہیں کر سکتے, چیخ نہیں سکتے, جھڑک نہیں سکتے. سب سے کم ورڈ امام فرماتے ہیں, اگر اس سے بھی کوئی چھوٹا لفظ ہوتا نا اوف, تو اللہ تعالیٰ اوف سے بھی چھوٹا کوئی لفظ لکھ دیتا. اب اف سے چھوٹا بھی کیا ہوتا نا, تو اللہ نے اف دل لکھ لیا اس میں. اب کم کہے کو زیادہ سمجھو. والدین کے حق میں دعا کرنا, ویری گڈ. تو اگلی بات آ گئی والدین کے حقوق. تو والدین کے حقوق جو ہیں وہ یہ نہیں ہے کہ ان کو جو 10,000 روپے مہینہ دوں گا, 20,000 دوں گا, 30,000 دوں گا, یا ان سے لوں گا پیسے کیونکہ میں ابھی وہ اسٹوڈنٹ ہوں, میں تو پڑھ رہا ہوں, میرا حق ہے مجھے پیسے دیں, میرے اسکول کی فیس دیں, میرے ٹیوشن کی فیس دیں, میرا حق ہے. نہ ان سے حق لینا ہے نہ ان کو حق دینا. ان کے حقوق یہ ہیں جو اس میں بیان کیے ہیں کہ انسانوں کی طرح سے رو بھائی, پیدا کیا ہے. ایک حدیث میں نے پڑھا اسی کی تشریح کے اندر تفسیر میں کہ اگر کسی کو اس کے والدین نے پیدا کیا ہوتا اور پیدا کرنے کے بعد اس کو چھوڑ دیا ہوتا, جنگل میں چھوڑ دیا ہوتا اور کچھ بھی اس کے لیے نہ کیا ہوتا, اس کے باوجود اس کا حق نہیں تھا کہ ان کے سامنے کھڑے ہو کے نا ایک لفظ کہہ سکتا, اف کہہ سکتا. اور یہ امام کی حدیث ہے جو میں آپ کے سامنے بیان کر رہا ہوں. پھر فرماتے ہیں, تو یہ ہو گیا اس میں اندر. پھر آگے ربکم عالم بما فی نفوسکم ان تکون صالحین فانہ کان للاوابین غفورا. وآتا ذل, کہاں گئی وہ, چلی گئی, اچھا وہاں چلی گئی, مل بانٹ کے کرنا ہے تو مل بانٹ کے کر لیں, کسی اور کو دے دیں, مسئلہ نہیں. 26 آیت,
اور غربت زدہ کو اس کا حق دے دو, خبرداری اسراف سے کام, یعنی اس میں
ولا تبذر. ہاں ولا تبذر تبذیرہ, پہلے تو آپ کو حقوق بتا دیا آپ پر کس کس کے ہیں, اپنے اپنے بیوی بچوں کے علاوہ, اور اس کے بعد بتا دیا کہ فضول خرچی سے بچو. اب یہ فضول خرچی سے بچنا, جب بچیں گے تبھی ان کے حقوق دے سکتے ہیں, ورنہ یہ غریب مسکین یہ سب کے سب ختم ہو گیا. زبردست, بہت اچھا ہو گیا تھا, آپ کی باری نہیں آئی اور ٹائم ختم کر دیا. یہ جعفر کی حرکت ہے. ٹھیک ہے, ہم لوگ ہاں ہم لوگ صرف ایک اور اس کے اچھا یہ آپ لوگوں نے سب نے لکھ تو لی ہوں گی نا آیات جو ہیں. میری آپ سے گزارش یہ ہے کہ جا کے نا ان کو, میں تو یہ پرنٹ آؤٹ نکال کے لایا ہوں, آپ میں سے کسی ایک کو دے دوں گا, میرے خیال میں رباب کو دے دوں گا. تو آپ لوگوں سے گزارش جو ہے وہ یہ ہے کہ ان آیات کو باقاعدہ طور پر لکھیں, اپنے پاس پرنٹ آؤٹ نکالیں, اس میں سے آپ پوائنٹس نکالیں, اور جب آپ بات کریں نا تو قرآن کی زبان میں بات کریں. آپ جب بات کریں تو آپ کے الفاظ جو ہے نا وہ اپنے نہیں ہونے چاہیے, بلکہ آپ بتائیں یہ قرآن کے اندر یہ حکمت کی باتیں لکھی ہوئی ہیں, اور یہ حضرت موسیٰ پہ بھی یہی باتیں نازل ہوئی تھیں, کوئی نئی بات نہیں ہے, آج سے 3000 سال پہلے کی باتیں. آپ لوگوں سے گزارش ہے کہ سورہ فرقان کی آیت نمبر بتائیے, جلدی جلدی بتائیں, 16 پوائنٹ ہیں اس کے اندر. ارے ارے دو منٹ دے دیں, پلیز دے دیں, پلیز پلیز
دو منٹ.
ہاں ہاں بھائی, مجھے بھی تو دیر میں مائک ملا تھا. جی بتائیے.
ہمارے سورہ فرقان کی 63 ہے کہ اور رحمان کے بندے وہ ہیں جو,
آپ مجھے اس کا ٹاپک بتائیے.
ادب
ادب, ٹھیک ہے.
64 کا ٹاپک ہے نماز شب اور عبادات.
نماز شب
خصوصاً, نہیں عبادات خصوصاً, نماز شب
عبادات, ٹھیک ہے. اور
اس کے بعد والی کی ہے استغفار اور جہنم سے پناہ.
جہنم سے پناہ, ٹھیک ہے. اور
66 کی ہے کہ جہنم جو ہے وہ بدترین ٹھکانہ ہے, ٹھیک ہے, اور اس میں معاد کا بھی ذکر ہے.
آگے
67 میں
میانہ
روی,
میانہ روی.
اور 68 ہے شرک اور ناحق قتل کرنا.
ناحق قتل کرنا یا نہ کرنا, ناحق قتل نہ کرنا. چلیں اگلی, آپ وہ پریکٹیکل پوائنٹس بتا دیجئے جو کس میں سے نکل رہے ہیں بس.
اب اس میں جو ہے نا, یہ جو اوپر آداب بیان کیے ہیں بولی آداب, اس کے پھر عذاب اور
اس کو چھوڑ دیں, آگے چلیں.
پھر اس کے بعد توبہ ہے, مغفرت ہے, یعنی عذاب اگر اس قرار پا بھی گیا تو بھی اگر وہ مغفرت کرے توبہ کرے تو اللہ غفور رحیم,
ٹھیک ہے. اور
لیکن توبہ کو حقیقی طور پر خدا سے رجوع کرنے کے بعد کرے تاکہ اس کی مغفرت حاصل ہو جائے, یعنی خلوص دل سے.
اچھا آپ لوگوں کو توبہ توبہ اور عف جسے کہتے ہیں ہم لوگ, اور مغفرت, ان کا فرق پتہ ہے؟ توبہ کا مطلب کیا ہے, معافی کا مطلب کیا ہے, اور مغفرت کا مطلب کیا ہے, یہ پتہ ہے نا آپ لوگوں کو؟ ٹھیک ہے, یہ ایک اور ہوم ورک ہے, یہ بھی لکھ لیں.
توبہ کا مطلب ہوتا ہے پلٹنا, مغفرت اگر اللہ مطلب قبول کر لیں, آپ نے یعنی آپ پہلے پلٹا ہے جہاں پہ غلطی, جہاں سے آپ نے راستہ بدلا تھا آپ وہاں آ جائیں, پھر خدا سے مانگیں تو وہ آپ کو بخش دے.
بخشنا تو ہو گیا, معافی,
ہاں معافی ہو گیا.
نہیں مغفرت کیا ہوا پھر؟
مغفرت
مغفرت کا مطلب ہوتا ہے کہ اس گناہ کو مٹا کے اس کی جگہ پر نیکی کو رکھ دینا, اس کو کہتے ہیں مغفرت, اور یہ صرف خدا کر سکتا ہے. مغفرت کوئی اور نہیں دے سکتا, معاف تو میں اور آپ بھی کر سکتے ہیں, بخش سکتے ہیں, لیکن مغفرت صرف اور صرف خدا کا کام. جی جی اگلا پوائنٹ جلدی سے بتائیں, لکھنا ہے. جھوٹی گواہی نہیں دینی ہے, ٹھیک ہے. اور
جہاں پہ ایسی باتیں ہوتی ہیں جن ہو رہی ہوتی ہیں وہاں سے اپنے دامن بچا کے نکل جاتے ہیں, وہاں پہ
ٹھیک ہے.
پھر اس کے بعد آیات میں
زور کے مقام سے جو ہے وہ دور ہو جاتے ہیں, جہاں پر الزام لگنے کا خدشہ بھی ہونا اسے, وہاں سے کٹ لیں آپ, وہاں سے بھاگ جائیں. دور رہنا چاہیے.
اپنے لیے اپنے متعلقین کے لیے دعا,
دعا بہت خوبصورت پوائنٹ ہے دعا. تو آپ سب کا بہت زیادہ شکر گزار ہوں کہ آپ لوگوں نے جو ہے وہ اتنا برداشت کیا, اور یہ کتابیں جو ہیں یہ یہاں پر آپ کے اسٹال پر اب چلی جائیں گی, کیونکہ کسی نے ان کو تو دے دیں لے لکھے کو دی, اور انہوں نے بھی یہاں پہ بھی دو خواتین نے جو ہے وہ جوابات دیے تھے, اور ماشاء اللہ سے مردوں میں سے کسی کو بھی کوئی انعام نہیں ملا اس دعا کے. چلے ان کو بھی دے دیجیے گا. تو اس دعا کے ساتھ کہ خداوند عالم ہمیں بھی اس خیمے میں اگلے سال انشاءاللہ تعالی امام زمان کے ساتھ یہاں پہ ہمیں بٹھائے, اور ہم لوگ نیچے بیٹھ کے اور امام زمانہ کا دیدار کر رہے ہیں, اور بہت ہی خوبصورت یہ سما ہے. بات وہی ہے کہ جتنا ہم لوگ نیچر سے اپنے آپ کو قریب کریں گے اور اس کا خیال رکھیں گے, اتنا ہی زیادہ ہم لوگ جو ہیں وہ اپنے آپ کو خدا کے نزدیک کر سکیں گے. مجھے بھی اور میرے والدہ کو خاص طور پہ, اور تمام جو بیمار ہیں ان سب کو جو ہے وہ اپنی دعاؤں میں شامل رکھتے ہوئے ایک دفعہ درود پڑھتے ہیں.